الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما خلقنا السماء والأرض وما بينهما لاعبين لو أردنا أن نتخذ لهوا لاتخذناه من لدنا إن كنا فاعلين. إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو سورة الانبیاء کی یہ آیات 16-29 تک کا ترجمہ ہم نے پڑھ لیا تھا پچھلی کلاس میں، اور کلاس سے تفسیر پڑھنا شروع کر دیا تھا، تو ہم وہیں سے شروع کرتے ہیں کہ ان آیات میں اللہ رب العزت نے اپنی تخلیق کے بارے میں بیان کرتے ہوئے فرمایا تھا کہ ہم نے جو کچھ بنایا ہے نا آسمانوں میں اور زمین میں اور جو کچھ ان کے درمیان ہے، یعنی جو کچھ خلا ہے آسمان اور زمین کے درمیان، تو اس میں کوئی بھی چیز ہم نے یعنی لاعبین نہیں بنائی ہے. لعب کہتے ہیں کھیل کود، ہے نا، تو ہم نے کوئی کھیل کود میں ایسے ہی بس خام خواہ میں نہیں بنا دیا نا. اور اگر ہم چاہتے نا کوئی اپنے تفریح تباہ کے لیے، کہتے ہیں نا کھیل کھیلتے ہیں جی تاکہ طبیعت خوش ہو جائے، تفریح تباہ کا لفظ استعمال کرتے ہیں اردو میں، تو اگر ہم اس کے لیے بنا رہے ہوتے ہیں نا تو پھر ہم یہ گھٹیا چیزوں کو نہیں بناتے، پھر ان گھٹیا چیزوں کی ہمیں ضرورت نہیں تھی، ہم پھر اعلیٰ چیز سے کچھ بناتے اپنے کھیل کود کے لیے، اپنے تفریح تباہ کے لیے. ان چیزوں سے ہمیں کیا خوشی ہوگی، ان چیزوں سے ہمیں کیا تفریح ملے گی، ٹھیک ہے. تو اللہ تعالیٰ بیسیکلی یہ نہیں کہ اللہ تعالیٰ جو ہے وہ نعوذ باللہ کوئی کھیل کود کی اللہ تعالیٰ کو ضرورت ہے، لیکن انسان کی عقل جہاں تک جاتی ہے نا، انسان کی عقل جہاں تک سوچتی ہے یا جیسے سوچتی ہے نا، تو اللہ تعالیٰ اسی عقل کو جو انسان کے پاس ہے اسی کو جھنجھوڑ کر کے اس کو سمجھا رہے ہیں کہ ہر چیز کا ایک مقصد ہے، ہر چیز میں حکمت ہے، ہمارے ہر کام میں حکمت ہے، ہم حکیم ہیں. اللہ تعالیٰ اپنے بارے میں کہ میں حکیم ہوں، میرے کام جو ہے نا وہ ایسے ہی نہیں ہو جاتے بغیر کسی نیت کے، بغیر کسی ارادے کے، بغیر کسی مقصد کے. تم اپنے اوپر مجھے قیاس نہ کرو، کیونکہ انسان کا یہ بہت زیادہ عمل ہوتا ہے کہ وہ سوچے سمجھے بغیر کام کر رہا ہوتا ہے، کوئی نیت نہیں ہوتی، کوئی ارادہ نہیں ہوتا، کوئی حکمت نہیں ہوتی، بس ایسے ہی فضول میں کام کر رہا ہوتا ہے، کھیل کود، لہو و لعب، بیکار بیکار کے مشغلے. تو انسان چونکہ واقف اس بات سے ہوتا ہے کہ جی بیکار میں بھی کام ہوتے ہیں، ہے نا، فضول میں بھی کام ہوتے ہیں، تو اب وہ قیاس کرنا شروع ہو جاتا ہے اس پر، یعنی اپنے جیسا خود ہے نا اسی کے اوپر اللہ کو بھی قیاس کرنا شروع کر دیتا ہے کہ بھئی اللہ نے بھی بس ایسے ہی کام کر لیا ہوگا، ایسے ہی بنا دیا ہوگا، جیسے میں ایسے ہی کام کر لیتا ہوں نا بغیر کچھ ارادے کے، بغیر کسی حکمت کے، ویسے ہی اللہ نے بھی بغیر حکمت اور بغیر ارادے کے کام کر لیا ہوگا، ٹھیک ہے. تو یہ نا یہ اکثر انسانوں کے ذہن میں جو ہے نا یہ بات رہتی ہے کہ جی یہاں پر آنے کا کوئی مقصد نہیں ہے، بس ایسے ہی کھیل کود کے لیے آئے ہیں اور اس کے بعد ختم ہو جائے گا اور سب کچھ پھر اس کے بعد لپیٹ دیا جائے گا، پھر آگے کچھ نہیں ہونے والا ہے، رائٹ. یہ اکثر انسان ایسے ہی سوچتے ہیں، ٹھیک ہے، جو کچھ کرنا ہے بس ادھر ہی مزے کر لو، ادھر ہی کھیل کود کر لو، آگے تو کچھ نہیں ہونا، ٹھیک ہے. تو پھر وہ اس کائنات کی تخلیق کو بھی ایسی سمجھنا شروع کر دیتے ہیں کہ ہاں واقعی یہاں پہ بس ایسی بنا دی اللہ تعالیٰ نے. تو اس لیے اللہ تعالیٰ جو ہے نا وہ اس انداز میں بات کر رہی ہیں. اس کا مطلب یہ نہیں ہے کہ نعوذ باللہ اللہ تعالیٰ ہمیں یہ کہہ رہے ہیں کہ مجھے جب کھیلنے کودنے کا دل چاہے گا تو پھر میں اپنے صفات میں سے کوئی چیز بنا لوں گا، نہیں، اللہ تعالیٰ کا یہ معاملہ ہی نہیں ہے، ٹھیک ہے. ان کننا فاعلین، اگر ہم ایسے کرنے والے ہوتے، لیکن ہم ایسے کرنے والے ہیں نہیں، ٹھیک ہے نا، بات یہ بڑی امپورٹنٹ بات ہے. اگر ہم ایسا کرنے والے ہوتے، مطلب کیا کہ اگر، یعنی یہ کہ ہم کرنے والے نہیں ہیں، اگر ہم ایسا کر رہے ہوتے نا تب پھر ہم اعلیٰ چیز میں سے اپنی کھیل کود کا سامان بناتے، لیکن ہم کرنے والے نہیں ہیں ایسے، ٹھیک ہے نا. تو یہ ان کا جو لفظ ہے نا اگر، یہ بڑا اہم ہے، ٹھیک ہے. पिछले दिनों ये अगर के टॉपिक के ऊपर बच्चों की क्लास में भी जरा बात हुई है कि अगर चाहता तो सब, तो अल्लाह ताला अगर चाहे तो सब कुछ कर सकता है, तो अब उसके ऊपर ना बेवकूफ कस्म के लोग जो हैं वो आगे से यानी मजाक करते हैं कि अच्छा अगर अल्लाह ताला सब कुछ कर सकता है तो क्या अल्लाह ताला कोई ऐसी चीज बना सकता है जो कि वो ना कर सके, राइट? अल्लाह ताला सब कुछ कर सकता है तो वो कोई ऐसा यानी ऐसा ऐसी चीज बना सकता है जिसको कि वो ना कर सके, यानी अजीब व गरीब किस्म का ना शैतानी जो है ना वो ये डालता है फिर शैतान किस्म के ख्याल। इसी तरह के उल्टे सीधे कोई ऐसा वजन बना सकता है जो कि वो ना उठा सके, राइट? क्योंकि अल्लाह ताला सब काम कर सकता है तो कोई ऐसा वजन उठा सकता है जो कि अल्लाह खुद ना उठा सके, कोई ऐसा वजन बना सकता है जो कि अल्लाह खुद ना उठा सके, ठीक है ना? तो ये खाली बेवकूफी की बातें होती हैं भाई। अल्लाह ताला फरमा रहे हैं कि वो सब कुछ कर सकते हैं जो वो चाहें, और अल्लाह ताला ऐसी कोई चीज चाहते ही नहीं है, ठीक है ना, जो कि यानी इस किस्म की शैतानी किस्म के आइडियाज अल्लाह ताला चाहते ही नहीं है, ठीक है। बहरहाल ये अगर का जो लफ्ज है ये बड़ा अहम है। फिर जो फरमाया था बल नक्ज़िफ़ु बिलहक़ अला अलबातिल फयदमग़ुहु फ़इज़ा हुवा ज़ाहिक़, बल्कि हम फेंक मारते हैं हक को बातिल के ऊपर बस वो उसका भेजा निकाल देता है, फयदमग़ुहु उसका मग़ज़ बाहर निकाल देता है, फ़इज़ा हुवा ज़ाहिक़ फिर वो भाग खड़ा होता है, बातिल भाग खड़ा होता है। वलकुमुल वैलु मिम्मा तसिफून, और तुम्हारे लिए तो वैल है जो तुम बातें करते हो इस किस्म की, अल्लाह ताला के लिए बातें इस तरह की बनाते हो ना। तो इसके ऊपर हमने तफसील से पिछली क्लास में बात करी थी कि बातिल से अल्लाह ताला को कैसा बोझ है, कैसा इनाद है, कैसी नफरत है कि उसके लिए इतना सख्त लफ्ज इस्तेमाल कर रहे हैं कि उसका भेजा निकाल देता है, ठीक है। तो अल्लाह ताला के जो बंदे हैं, अल्लाह ताला के ऊपर ईमान लाने वाले, अल्लाह ताला के गुण गाने वाले, माशाल्लाह आजकल तो सारे अल्लाह के गुण गाने वाले है ना, चाहे वो टीवी का प्रोग्राम हो, चाहे वो किस किस्म की भी खातून हो या मर्द हो, तो वो सारे अल्लाह 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 ला इलाहा इल्लल्लाह माशाल्लाह सुभान अल्लाह अल्हम्दुलिल्लाह, ये तो आपने अगर कोई टीवी भी देखने का मौका मिला हो तो हर बंदा ही अल्लाह की तस्बीहात बयान कर रहा होता है। शरीयत और सुन्नत के ऊपर अमल नहीं करना, अल्लाह ताला की बनाई हुई अल्लाह ताला के अहकामात पे अमल नहीं करना, अल्लाह ताला के नबी अलैहि सलाम ने जो शरीयत बताई ना उस शरीयत का कोई 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 फिक्र नहीं है उसकी, लेकिन तस्बीह और तहमीद बड़ी करनी है जिसको कि समझते हैं कि ये अल्लाह का जिक्र है, कि जब तक मैं माशाल्लाह अल्हम्दुलिल्लाह सुभान अल्लाह कह रहा हूँ तो ये मैंने अल्लाह का जिक्र कर लिया, अल्लाह का जिक्र कर लिया तो मुझे अल्लाह की मोहब्बत मिल गई, अल्लाह की मोहब्बत मिल गई तो फिर जन्नत मिल गई। नहीं, ऐसा कुछ भी नहीं है, ऐसा कुछ भी नहीं है। अल्लाह की मोहब्बत और अल्लाह की जो रजा है ना वो अल्लाह की अतात के साथ मशरूत है। आप अल्लाह ताला की अतात को डिसरिगार्ड करके कि नहीं इसकी कोई जरूरत ही नहीं है, यानी डिसरिगार्ड करके नहीं, ऐसा कुछ नहीं है, तो मौलवियों की बनाई हुई पाबंदियां हैं, ये है कुछ नहीं, कोई पाबंदी की जरूरत नहीं है, ठीक है। तो ये जो अल्लाह ताला की नाफरमानी के काम है ना, तो इनके साथ नफरत होना, गुनाह के साथ नफरत होना, बेशक तो क्या मतलब गुनाहगार के साथ नफरत नहीं होना, गुनाहगार के लिए तो खैरख्वाही का और फिक्र का जज्बा दिल के अंदर रखना, लेकिन इसका मतलब ये नहीं है कि गुनाह के लिए भी एक्सेप्टेबिलिटी, गुनाह को भी जो है वो पसंदीदा, और गुनाह के लिए भी ये कुछ नहीं होता कुछ नहीं होता है। अल्लाह ताला अपने कुरान में फरमा रहे हैं मैं अमल सुजा भी, जो भी गुनाह करेगा वो उसकी सजा पाएगा, और हम कह रहे हैं कुछ नहीं होता कुछ नहीं होता, हम कुरान की नफी कर रहे हैं, हम अल्लाह के कलाम की नफी कर रहे हैं ये कह करके कि कुछ नहीं होता, ये जो गुनाह कर रहा है तो गुनाह करने के बावजूद अल्लाह का मुकर्रब बन है, ये अल्लाह का मुकर्रब नहीं, ये हरगिज़ ऐसा नहीं है, हरगिज़ ऐसा नहीं है। अल्लाह के कुर्ब के लिए ताला ने शराइत लगाई है, उन शराइत के बगैर अल्लाह का कुर्ब हासिल नहीं हो सकता, तौबा के बगैर अल्लाह का कुर्ब हासिल नहीं हो सकता, चाहे कोई कितना ही गुनाहगार क्यों ना हो, तौबा करेगा तो कुर्ब हासिल हो जाएगा, ठीक है। लेकिन हमने इन चीजों को, हमने गुनाह को ही पसंदीदा बना लिया, तो अल्लाह ताला तो नफरत करते हैं गुनाह से, ठीक है। हम कैसे अल्लाह ताला के मुकर्रब बन सकते हैं गुनाह से नफरत ना किए हुए, ठीक है। तो फयद मगूफ हुआ फायदा हुआ ज़ाहिक, अच्छा आगे फरमाते हैं वलहू मन समावात वल अर्द, और जो कुछ आसमानों में और जमीन में है वो उसका है, अल्लाह रब्बुल इज्जत का है। ومن عنده لا يستكبرون عن عبادته ولا يستحسرون, اور جو اس کے پاس ہے یعنی اس کے قریب جو ہیں, جو ہیں من عنده, جو اس کے قریب ہیں, وہ اس کی عبادت سے یعنی اس کی اطاعت سے اور اس کی عبادت کے افعال جو ہیں نا, جو ظاہری طور پر عبادت کے کام ہوتے ہیں, ان سے وہ تکبر نہیں کرتے. تکبر نہیں کرتے مطلب کہ جی ہمیں ضرورت نہیں ہے اس کی, ہم تو اللہ کے قریب ہیں ہی, ہمیں عبادت کی ضرورت نہیں ہے, ہمیں اللہ تعالیٰ کی اطاعت کی ضرورت نہیں ہے, ہم تو جی بڑے مقرب بندے ہیں. ٹھیک ہے, وہی بات جو کہ آج انسانوں میں بھی پھیلی ہوئی ہے کہ ہمیں جو ہے نا وہ شریعت کی پابندی اور اللہ کے حکموں کی اطاعت کی ضرورت نہیں, ہم تو اللہ تعالیٰ کے مقرب ہیں. جیسے وہ آپ نے سنا ہوگا ایک شیخ صاحب کی آج کل ایک ویڈیو کلپ جو ہے وہ پھیلی ہوئی ہے, شیخ صاحب تو بالکل ہی دوسرے کانٹیکسٹ میں بات کر رہے ہیں لیکن اس کے اندر جو ایک واقعہ بیان کرتے ہیں, تو وہ واقعہ کیا کہ جی ایک نشہ ہی ہے نشہ, ٹھیک ہے نا, یعنی ہیروئن کا جو نشہ ہوتا ہے, تو اس نے کسی سے پیسے مانگے کہ جی مجھے جو ہے نا وہ نشے کے پیسے دے دو. تو اس بندے نے کہا کہ نہیں میں تمہیں نشے کے پیسے تو نہیں دے سکتا, نشہ کرنا تو حرام ہے, میں تمہیں نشے کے پیسے نہیں دے سکتا, میں تمہیں کھانے کے پیسے دے دیتا ہوں, ٹھیک ہے, کیونکہ کھانا جو ہے وہ حلال ہے, میں تمہیں کھانے کے پیسے دے دیتا ہوں. تو آگے سے نشے جواب دیتا ہے کہ نہیں کھانے کی فکر نہ کرو, وہ تو میرا رب مجھے دیتا ہے, کھانا تو میرا رب مجھے دیتا ہے, مجھے تو تم نشے کے پیسے دو. ٹھیک ہے, تو یعنی نشہ جو ہے نا وہ اس کو حرام نہیں سمجھ رہا, وہ اپنے پروردگار کے ساتھ جو اس کا تعلق بنا ہوا ہے نا, اس تعلق کو سمجھ رہا ہے کہ اس کے حرام ہونے سے, حرام کے کام کرنے سے تعلق میں کوئی فرق نہیں آتا, اس کا تعلق پھر بھی اللہ تعالیٰ کے ساتھ بنا ہوا ہے. ٹھیک ہے, بہرحال وہ ایک ڈفرینٹ کانٹیکس تھا, لیکن یہ اس قسم کی سوچ جو ہے وہ اس دور کے اندر بہت زیادہ پھیلی ہوئی ہے کہ جی کچھ نہیں ہوتا, گناہ کرنے سے کچھ نہیں ہوتا. ٹھیک ہے, تو اور ہمیں جو ہے نا وہ اللہ تعالیٰ کی اطاعت کی ضرورت نہیں ہے, یعنی کہنے کا مقصد یہاں پر اس کی کیا بات تھی کہ اللہ تعالیٰ کی اطاعت کی ضرورت نہیں ہے, ہم ویسے اللہ کے قریب ہیں, نہیں, یہ تکبر ہے, یہ تکبر ہے کہ مجھے اللہ تعالیٰ کی اطاعت کی ضرورت نہیں ہے. ٹھیک ہے نا, تو اللہ تعالیٰ کے جو قریب بندے ہوتے ہیں نا, چاہے وہ فرشتے ہوں چاہے وہ انسان ہوں, جو اللہ تعالیٰ کے قریب ہوتے ہیں نا وہ اس کی اطاعت سے تکبر نہیں کرتے, اطاعت سے تکبر نہیں کرتے کہ ہمیں کوئی ضرورت نہیں اطاعت کرنے کی, ہم تو ویسے ہی قریب ہیں. ٹھیک ہے, تو لا یستکبرون عن عبادتہ ولا یستحسرون, اور اسی طرح اس کے اندر کاہری نہیں کرتے. کیا مطلب کاہری نہیں کرتے, فرشتوں کے لیے بولا جائے جیسا کہ اس کی جو تفسیر علماء مشائخ نے بیان فرمائی ہے وہ یہ کہ یہ تو فرشتے ہی ہیں, ٹھیک ہے نا, جو کہ قریب اللہ تعالیٰ کے عرش کے قریب رہتے ہیں نا, تو یہ مستقل عبادت میں لگے رہتے ہیں اور یہ کاہلی نہیں کرتے, یعنی یہ آرام نہیں کرتے, یہ مستقل عبادت میں لگے رہتے ہیں. ٹھیک ہے, لیکن ایک ہوتی ہے اشاری تفسیر, تفسیر سے جو آپ اشارہ لے سکتے ہیں. ٹھیک ہے, تو تفسیر اشاری جو ہوتی ہے نا اس کے تحت یہ چیز ان لوگوں پر بھی بیٹھتی ہے جو کہ اللہ تعالیٰ کی محبت کرنے والے لوگ ہوتے ہیں نا, اللہ تعالیٰ کی محبت میں, ٹھیک ہے, جن کے اندر محبت کی گرمائش ہوتی ہے, محبت کی گہرائی ہوتی ہے جن کے اندر, تو وہ چین سے نہیں بیٹھ سکتے, وہ ہر وقت اللہ تعالیٰ کی عبادت کرتے رہتے ہیں. اب کیا مطلب ہر وقت اللہ کی عبادت کرتے رہتے ہیں, مصلے پہ نہیں رہتے ہر وقت وہ, بلکہ ان کا ہر کام اللہ تعالیٰ کی عبادت ہی ہوتا ہے, ان کا ہر کام اللہ کی عبادت ہوتا ہے, وہ ہر کام میں اللہ تعالیٰ کے حکموں کا لحاظ رکھتے ہیں اور اللہ تعالیٰ کو راضی کرنے کے لیے ہر چیز میں ان کی نیت اللہ کی رضا ہوتی ہے. وہ اپنے بچوں سے کھیلتے بھی ہیں نا, بچوں کے ساتھ کھیلنا جو کہ انسان کی آنکھوں کی ٹھنڈک, انسان کے دل کو خوشی ہوتی ہے, انسان کو جو ہے مزہ آتا ہے بچوں کے ساتھ کھیلنے میں, وہ اس میں بھی اللہ کی رضا کی نیت کر رہے ہوتے ہیں کہ میرے پروردگار کو بچوں کے ساتھ اچھا وقت گزارنا میرے پروردگار کو پسند ہے. جب ہی میرے پروردگار نے اپنے حبیب علیہ الصلوۃ والسلام کی یہ سنت بنا دی, نبی علیہ الصلوۃ والسلام کی سنت ہے نا بچوں کے ساتھ جو ہے وہ تفریح کرنا, بچوں کے ساتھ ہنسی مذاق کرنا, بچوں کو جو ہے وہ کندھے پر بٹھانا, اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کی یہ سنت بنائی ہے نا, اپنے حبیب علیہ الصلوۃ والسلام کے دل میں ڈالا کہ آپ یہ والے کام کریں. کیوں؟ کیونکہ اللہ کو یہ کام پسند ہے کہ بچوں کے ساتھ وقت گزارو, بچوں کے ساتھ اچھا معاملہ کرو، یہ اللہ کو پسند ہے. تو ہم جو نبی علیہ الصلوۃ والسلام کی سنتوں پر عمل کرتے ہیں اس کی وجہ کیا ہے کہ اللہ کو یہ ساری کام پسند ہے جو کہ نبی علیہ الصلوۃ والسلام نے کیے. ٹھیک ہے، تو اب ایسا شخص جو ہوتا ہے نا، لا یستحسرون، وہ کوئی ایسا کام نہیں کر سکتا، نہیں کرتا کہ جس میں اللہ کی رضا کی نیت نہ ہو اس کی. وہ مستقل اس کی نیت رہتی ہے کہ میں، وہ سوئے گا بھی نا، یہی ہے جن کے سونے کو فضیلت ہے عبادت پر، یہ سوتے بھی ہیں نا، ان کا سونا مصلی کی عبادت سے زیادہ افضل ہوتا ہے. کیوں؟ اس لیے کہ یہ سوتے ہیں تاکہ یہ فریش ہو کر کے پھر جب جاگیں تو اللہ کا اور زیادہ کام کر سکیں، دین کا اور زیادہ اچھے طریقے سے کام کر سکیں. ٹھیک ہے، تو ان کے سونے کو بھی عبادت، یعنی عام بندہ جو عبادت کرتا ہے نا، جس کی اس قسم کی نیت نہیں ہوتی، اس قسم کا اس کو اللہ تعالیٰ کی محبت نہیں ہوتی، اس کی عبادت کا ثواب کم ملتا ہے، ان کو سونے پر ثواب زیادہ ملتا ہے، نیند پر ان کو زیادہ ثواب ملتا ہے دوسرے بندے کی عبادت کے مقابلے میں. ٹھیک، تو لا یستکبرون عن عبادتی، یہ لوگ جو ہے نا کہ جی ہاں ہم تو جی بڑا، ہم تو قرآن کی تفسیر پڑھا رہے ہیں، اب ہمیں گناہوں سے بچنے کی کیا ضرورت ہے، ہم تو قرآن کی تفسیر پڑھ رہے ہیں، قرآن کی تفسیر پڑھا رہے ہیں، ہم تو دین کا جو ہے وہ علم کا کام کر رہے ہیں، یا ہم جو ہے وہ جو صدقہ خیرات کا کام کر رہے ہیں، یا ہم جو ہے وہ حج کر رہے ہیں، عمرے کر رہے ہیں، طواف کر رہے ہیں، اب ہمیں گناہوں سے بچنے کی کوئی ضرورت نہیں ہے، کیونکہ ہمارے مقام تو بلند ہو رہا ہے ہمارے عمروں کے ذریعے سے، ہم گناہوں سے، ہم جھوٹ سے بچنے کی ضرورت ہی کوئی نہیں ہے نا. نہیں، لا یستکبرون عن عبادتی، اور عبادت کا مطلب جو ہم نے سمجھا ہوا ہے نا، صرف نماز جانماز بچھا کر کے عبادت ہوتی ہے، نہیں، عبادت کا مطلب ہوتا ہے اللہ تعالیٰ کی اطاعت، عبادت کا مطلب اللہ کی اطاعت ہوتا ہے. ٹھیک ہے، اس کے اوپر ہم ایک بڑی سادہ سی دلیل پیش کرتے ہیں، وہ کسی کو اگر یاد ہو کہ عبادت کا مطلب نماز نہیں ہوتا کہ نماز پڑھ رہا ہے تو عبادت ہے، بلکہ عبادت کا مطلب اطاعت ہوتا ہے. اس کے اوپر جو ایک سادہ سی ایک دلیل آپ کے سامنے پیش کرتے ہیں، وہ کسی کو اگر یاد ہو پچھلی کلاسوں میں سے. عبادت کا مطلب نماز نہیں ہوتا، یہ ہم آپ سے پوچھ رہے ہیں کیسے. یہ بھی خواتین کی کلاس، خواتین والی ہی دلیل پیش کرتے ہیں، کسی کو یاد ہے وہ والی دلیل کہ عبادت کا مطلب نماز نہیں ہوتا؟ جی ماشاءاللہ، بالکل صحیح فرمایا. پیریڈ جب آتا ہے عورت کو، جب ایام ہوتے ہیں عورت کے، تو اس میں اگر وہ نماز پڑھے تو وہ عبادت ہے؟ نہیں، بلکہ وہ گناہ ہے، وہ اللہ کی نافرمانی ہے. ٹھیک ہے، تو اگر نماز عبادت ہوتی تو پھر تو جب بھی نماز پڑھے وہ عبادت ہی ہوگی، ہے نا، چاہے وہ مکروہ اوقات کے اندر، جو مردوں کے لیے بھی مکروہ اوقات ہوتے ہیں، زوال کا وقت ہے، ٹھیک ہے نا، تو وہ زوال کے وقت میں نماز پڑھے تو پھر بھی وہ عبادت، کیونکہ نماز عبادت ہے نا. اب وہ جب بھی پڑھے، جیسے بھی پڑھے، نماز عبادت ہے. اسی طریقے سے عورت کے حیض و نفاس کے جو دن ہوتے ہیں، ان کے اندر نماز پڑھنا بھی عبادت ہوتی، لیکن نہیں، نماز عبادت ہے ہی نہیں. نماز تو اس وقت عبادت بنتی ہے جب اللہ کے حکم کے مطابق پڑھی جائے، رائٹ، اور اگر اللہ کے حکم کے خلاف نماز پڑھی جائے گی تو وہ عبادت نہیں ہوگی، بلکہ وہ گناہ بن جائے گی. ٹھیک ہے، تو عبادت کا مطلب نماز نہیں ہوتا. ٹھیک ہے، عبادت کا مطلب ہوتا ہے اللہ کے حکموں کی اطاعت. ٹھیک ہے، اور جب اللہ کے حکموں کے مطابق نماز پڑھیں گے تب وہ نماز عبادت ہو جائے گی، جب اللہ کے حکموں کے مطابق قرآن پڑھیں گے تو وہ قرآن عبادت ہو جائے گا. اسی طریقے سے حیض و نفاس میں قرآن کی تلاوت کرنا، ہمارے قابلین کے پاس دلائل موجود ہیں، نہیں، قرآن کی تلاوت نہیں کر سکتے حیض و نفاس کے اندر. ٹھیک ہے، لیکن غیر مقلد جو کسی کے نہیں مانتے سوائے نفس کے، انہوں نے کہہ دیا کہ نہیں جی آپ تلاوت کر سکتے ہیں، وہ ان کا فعل ہے، وہ اس کا حساب دیں گے. ٹھیک ہے، تو یہ جو افعال ہے نا، یہ عبادت اللہ کی اطاعت کی وجہ سے بنتے ہیں، تو اللہ کی اطاعت یہ عبادت ہے. ठीक है ना, इसमें बिल्कुल हमें दो दो राय नहीं होनी चाहिए इसके अंदर। ला यस्तकबिरून अन इबादतिही वला यस्तहसिरून। अब खुलासे तफसीर के अंदर ना इनके ऊपर काफ़ी दकीक किस्म के अल्फाज के साथ हजरत ने और यानी मंतकी दलाइल पेश किए हैं, तो दिल में ये था कि खुलासे तफसीर को हम स्किप कर दें और मारिफ व मसाइल में काफ़ी तफसील है इन आयात की, तो हम वहीं से कंटिन्यू करते हैं। तो युसब्बिहून अल्लैल व नहार ला यफ्तुरून, रात दिन अल्लाह ताला की पाकी बयान करते हैं और थकते नहीं हैं। कतरा यफ्तुरून, थकते नहीं। अमित तखज़ु आलिहतन मिनल अर्दि हुम युनशुरून, क्या ठहराए उन्होंने और माबूद जमीन के कि वो जला उठाएंगे उनको। लौ काना फीहिमा आलिहतुन इल्ला अल्लाहु लक़ुदता। तो तर्जुमे के दौरान हम अच्छी खासी तशरी कर ही चुके हैं, बाकी एक मिनट एक नज़र देख लें कि हाँ, अब हम मारूफ मसाइल में से शुरू कर रहे हैं, ठीक है, पेज नंबर 176 के ऊपर, कि जो पहली आयत में अल्लाह ताला ने फरमाया था वमा खलक समा वल अर्द वमा बैनहुमा लाइबीन, ठीक है, कि जो कुछ हमने आसमान और ज़मीन में बनाया और इनके दरमियान बनाया वो खेल कूद में नहीं बनाया, यानी हमने आसमान और ज़मीन और इन दोनों के दरमियान की चीज़ों को लाग और खेल के लिए नहीं बनाया। पिछली आयतों में बाज़ बस्तियों को तबाह व हलाक करने का जिक्र आया था, इस आयत में इशारा इस बात की तरफ है कि जिस तरह ज़मीन व आसमान और उनकी तमाम मखलूक़ात की तख्लीक बड़ी बड़ी अहम हिकमतों और मसलहतों पर मबनी है, जिन बस्तियों को तबाह किया गया उनका तबाह करना भी ऐन हिकमत था, ठीक है, यानी जब अल्लाह ताला ने तख्लीक हिकमत के बगैर नहीं करी तो अब उस तख्लीक को जो अल्लाह ताला ने कलदम कर दिया या उसको बर्बाद कर दिया, तबाह कर दिया ना, तो अब वो भी बगैर हिकमत के नहीं था, वो भी बस ऐसे ही नहीं खाम खामे खेल कूद में, जैसे कि जो दुनिया के बड़े बड़े शहनशाह माजी में गुजरे हैं कम अज कम, राइट, तो उन शहनशाहों का क्या था कि हंसी मजाक के अंदर किसी को कत्ल कर दिया, किसी को जो है वो बंद कर दिया, किसी को शेर के आगे डाल दिया, राइट, किसी को कुछ कर दिया, तो अल्लाह ताला के ऐसे काम नहीं होते। अगर किसी को सजा देते भी है ना तो वो भी हिकमत की वजह से ही देते हैं कि उसके अंदर या तो उसका अपना फायदा होता है, ठीक है, जैसे कि माँ बाप अपने बच्चों को कभी जो सजा देते हैं तो वो नफरत निकालने के लिए नहीं दे रहे होते, बल्कि उनको बच्चों से मोहब्बत होती है, तो बच्चा कोई ऐसा काम कर रहा होता है जिसकी वजह से उसको नुकसान पहुंच रहा है, तो अब वो नहीं बात मान रहा, सीधे मुंह बात नहीं मान रहा, मुंह की बात नहीं मान रहा, तो फिर उनको कभी लगानी पड़ती है, तो ये जो लगाना है ये हिकमत की वजह से है ना। उसी तरीके से कभी ऐसी सजा देना कि बिल्कुल खत्म ही कर देना, ठीक है ना, तो ऐसी सजा देना कि बिल्कुल खत्म ही कर देना, तो उसकी वजह क्या बनती है कि इसकी जरूरत पड़ती है जब उसका वजूद दूसरों के लिए नुकसानदेह, ये बंदा तो मान के नहीं दे रहा, ये तो सीधे मुंह भी नहीं मान रहा, ये तो टेढ़े मुंह भी नहीं मान रहा, अब इसका वजूद जो है ना अगर ये मौजूद रहा तो ये दूसरों के लिए फितना बन जाएगा और दूसरों के लिए नुकसान का सबब बन रहा है, ठीक है, तो अब जो है ना सिर्फ एक ही रास्ता रह जाता है कि इसको हटा ही देना, इसको हटा ही देना, ठीक है ना। तो ये जो कौमें अल्लाह ताला ने बिल्कुल तबाह बर्बाद करके रख दी है ना, तो इसकी हिकमत ये एक एक समझ में आती है कि इनका वजूद जो है वो अल्लाह की दूसरी मखलूक के लिए खतरनाक था, उनकी खैर ख्वाही ये थी कि इनको सफाए हस्ती से मिटा दो। इस मजमून को इस आयत में ताबीर इस तरह किया गया कि ये तौहीद या रिसालत के मुनकर यानी इनकार करने वाले तौहीद का और रिसालत का हमारी कुदरत कामिला और इल्म व बसीरत की इन नुमाया निशानियों को जो जमीन व आसमान की तख्लीक में और तमाम मखलूकात की सनअत गरी में मुशाहिदा की जा रही हैं, यानी तख्लीक का मतलब होता है कि कोई चीज पहले बिल्कुल मौजूद ही नहीं थी और उसको फिर यानी अदम से वजूद में लेकर के आया गया, पहले उसकी एग्जिस्टेंस थी ही नहीं, अब उसको जो है ना बिल्कुल जीरो से बनाया गया, उसको तखलीक कहते हैं। ठीक है, और सनअतगरी का मतलब होता है कि कुछ चीजें पहले से मौजूद थी, पहले बन चुकी थी, उनकी तखलीक हो चुकी थी, अब उनको आपस में जोड़ करके कोई नई चीज बनाई गई। ठीक है, जैसे कि दरख्त, ये दरख्त जो है ये कैसे बनता है, दरख्त के ऊपर बयान भी चल रहे हैं ना आजकल जुमे में, तो दरख्त कैसे बनता है, दरख्त जो है ये सनअतगरी की एक शाहकार मिसाल है। ठीक है, कि जो जमीन में यानी सॉयल जो मौजूद है, पानी जो मौजूद है, ठीक है, और उसी तरीके से सूरज की रोशनी जो मौजूद है, ये सारी चीजें जो मौजूद है, अल्लाह ताला ने जिनकी तख्लीक करी है ना फ्रॉम नथिंग, इन चीजों को मिला करके अल्लाह ताला फिर ये नबादात बनाते हैं, ये पौधे बनाते हैं। ठीक है, तो ये जो पौधों का वजूद है, दरख्तों का जो वजूद है, ये सनअतगरी की एक मिसाल है। हमारा जिस्म भी सनअतगरी है। ठीक है, हमारी रूह सनअतगरी नहीं है, रूह जो है ना ये एकदम से अल्लाह ताला के हुक्म से अदम से वजूद में आई है। अदम का मतलब होता है नॉन एग्जिस्टेंस। हमारी रूह नॉन एग्जिस्टेंस से एकदम से एग्जिस्टेंस में आ गई। लेकिन जिस्म कैसे बनता है, जिस्म जो माँ खाती है, राइट, उसके पेट में जो गिजा जाती है वो उसके सिस्टम का हिस्सा बनती है, वो जो पानी पीती है, वो जो सांस लेती है, राइट, उन सब चीजों से मिल करके फिर उसके रहम के अंदर एक जिस्म बन रहा होता है, राइट। तो ये मैन्युफैक्चरिंग हो रही है, ये सनअतगरी हो रही है, ये अज्जाए यानी ऑलरेडी एग्जिस्टिंग अज्जा को मिला करके एक चीज बन रही है। ठीक है, तो तखलीक और सनअतगरी ये दोनों अल्लाह ताला कोई इसके अंदर इंटरफेयर नहीं कर रहा कि जी वो जोड़ जोड़ करके ये चीजें बना रहे हैं ना तो हैवानात का जिस्म कोई और जोड़ जोड़ करके बना रहा होता है, अल्लाह ताला की हिकमत से और अल्लाह ताला की इंटरवेंट के काम होते हैं ये। उसी तरह नबातात का भी जिस्म ऐसे ही बन रहा होता है। ठीक है, जमादात के बारे में एक हो सकता है, यानी जमादात में भी जो है वो जो जैसे पत्थर और पहाड़ और ये सब जो है ना ये अदम से वजूद में आए, लेकिन बाकी जमादात में भी बहुत सारी, जैसे आपके आपके जो फर्नीचर है ये भी जमादात है, जमी हुई चीज है ना, राइट, फर्नीचर भी जमादात है, लेकिन फर्नीचर ये लोहे की कीलें होती हैं, इनके अंदर जो है वो लकड़ी होती है, इनके अंदर जो है वो फैब्रिक होता है, राइट, इन फैब्रिक और लकड़ी और लोहे इन सबको जोड़ करके जो है वो आप यानी फर्नीचर बनाते हैं। ठीक है, तो जमादात में सनअतगरी भी है और जमादात के अंदर तखलीक का अंसर भी होता है। बहरहाल, तो इल्म बसीरत यानी हमारी कुदरत कामिला और इल्म बसीरत की इन नुमाया निशानियों को जो जमीन और आसमान की तखलीक में और तमाम मखलूकात की सनअतगरी में मुशाहिदा की जा रही हैं, देखते समझते नहीं, या ये समझते हैं कि हमने ये सब चीजें फजूल ही महज खेल के लिए पैदा किए हैं। ठीक है, या तो तवज्जो ही नहीं देते इन सब चीजों के ऊपर, लगे रहते हैं अपने पेट पालने के अंदर ही खाली और अपने खेल कूद के अंदर खाली लगे रहते हैं, या ये कि समझते हैं कि जिस तरह ये खेल कूद में लगे हुए हैं ना उसी तरह नऊज़बिल्लाह इनका खालिक और मालिक जो है वो भी खेल कूद के अंदर ही लगा हुआ है, ही इज ऑल्सो नॉन सीरियस जस्ट लाइक देम। ऐसा नहीं है, अल्लाह ताला इज नॉट नॉन सीरियस। ठीक है जी, कोई सवाल किसी के जहन में आता हो इस पैराग्राफ के बारे में, जब कोई बात हो, सवाल या ऐसी कोई इश्काल, तो बिला तकल्लुफ आप पूछ लिया करें यहाँ पे चैट विंडो के ऊपर लिख करके। आगे फरमाते हैं लाइबीना, ये लाब से मुश्तक है, मुश्तक का मतलब होता है डिराइव्ड, यानी कोई रूट वर्ड होता है, कोई यानी जड़ होती है हर लफ्ज की अरबी के अंदर। ठीक है, उस जड़ से जो है ना फिर आप बहुत सारी दूसरे अल्फाज जो है वो डिराइव कर रहे होते हैं, यानी उनको मुश्तक कर रहे होते हैं। तो लाइबीन का जो लफ्ज है लाब से मुश्तक है। लाब ऐसे काम को कहा जाता है जिससे कोई सही मकसद मुतअल्लिक ना हो, यानी कोई मकसद उसके साथ جڑا ہوا نہ ہو، اس کے ساتھ لٹکا ہوا نہ ہو. متعلق کا لفظی ترجمہ تو بنتا ہے معلق، جو چیز لٹکی ہوئی ہو کسی چیز کے ساتھ. ٹھیک ہے، تو کوئی مقصد اس کے ساتھ پیوستہ نہ ہو، کوئی جڑا ہوا نہ ہو، بے مقصد جس کو ہم اردو میں کہتے ہیں. تو یہ یعنی راغب الاصفہانی غالباً انہوں نے یہ لفظ لعب کی تشریح بیان کری. ٹھیک ہے، جبھی بریکٹس میں راغب لکھ دیا. اور لہو اس کام کو کہتے ہیں جس سے کوئی صحیح یا غلط مقصد ہی نہ ہو، اس سے کوئی صحیح یا غلط مقصد ہی نہ ہو، خالی وقت گزاری کا مشغلہ بنایا جائے. ٹھیک ہے، یعنی لعب تو وہ چیز ہوئی نا جس سے کوئی صحیح مقصد وابستہ نہ ہو، اور لہب جو ہے اس سے نہ صحیح مقصد نہ غلط مقصد، بس ایسے ہی ٹائم پاس جس کو کہتے ہیں. ٹھیک ہے، وقت گزاری، جیسے کہ ہم اکثر جو وہ براؤزنگ کر رہے ہوتے ہیں تو ہم کوئی ہمارے ذہن پرپز کوئی تھوڑی ہوتا ہے کہ ہاں جی براؤزنگ کر کے ہم نے کسی چیز کے بارے میں ریسرچ کرنی ہے، بس ایسے ہی کرے جا رہے ہیں، اس ویب سائٹ سے اس ویب سائٹ، اس ویب سائٹ سے اس ویب سائٹ، ادھر سے ادھر، ادھر سے ادھر، بس لنکس پہ کلک کرے چلے جا رہے ہیں. کوئی ذہن میں کوئی کچھ آئے کچھ ہے نہیں کہ کرنا کیا ہے اصل میں. ٹھیک ہے، تو ایسے کام کو جو ہے وہ لہب کہا جائے گا. ٹھیک ہے، منکرین اسلام جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم اور قرآن پر اعتراض اور توحید کا انکار کرتے ہیں، قدرت حق کی ان عظیم الشان نشانیوں کے باوجود نہیں مانتے، تو ان کا یہ عمل گویا اس کا دعویٰ ہے کہ یہ سب چیزیں فضول ہی کھیل کے لیے بنائی گئی ہیں. ٹھیک ہے، یعنی بات نہیں مانتے تو سمجھتے ہیں کہ جی اللہ تعالیٰ نے کرنا کچھ نہیں ہے اس سے. ان کے جواب میں یہ ارشاد ہوا کہ یہ کھیل اور فضول نہیں، ذرا بھی غور و فکر سے کام لو تو کائنات کے ایک ایک ذرے میں اور قدرت کی ایک ایک صنعت میں ہزاروں حکمتیں ہیں، اور سب کی سب معرفت حق سبحانہ اور اس کی توحید کے خاموش سبق ہیں. ہر چیز میں حکمت ہے. اچھا، فارسی کا ایک شعر لکھا ہے اور شاید اس کو فارسی آتی نہیں، تو ہر گیا ہے کہ از ضمیر رویت، ہر گیا ہے کہ از ضمیر رویت، وحدہ لا شریک لہ گویت. ہاں ماشاءاللہ، اب آپ کی برکت سے ماشاءاللہ پڑھنے کی بھی صحیح توفیق مل گئی اور معنی بھی سمجھ میں آتا ہے کہ یعنی جو کچھ بھی زمین میں گیا ہے، یعنی جو کچھ بھی آیا ہے، تو وہ یہ پکار رہا ہے وحدہ لا شریک لہ گویت، گویا کہ وہ وحدہ لا شریک لہ، واحد ہے وہ اور اس کا کوئی شریک نہیں ہے، گویا کہ وہ ہر چیز جو ہے وہ کلمے کی تسبیح کر رہی ہے. ٹھیک ہے، جو چیز بھی زمین کے اندر آئی ہے نا اور گئی ہے نا، وہ کلمے کی تسبیح کر رہی ہے، کلمہ توحید. ہمارے شیخ صاحب کے جو شیخ حضرت مرشد عالم رحمۃ اللہ علیہ، وہ یہ فرمایا کرتے تھے کہ جو سننے والا ہوتا ہے نا، تو سننے والے کی بھی بڑی یعنی سننے والے کی طلب سے بولنے والا بیان کر رہا ہوتا ہے. ٹھیک ہے، مرشد عالم رحمۃ اللہ علیہ ہمارے دادا پیر، وہ فرمایا کرتے تھے سننے والے کی طلب سے بولنے والے کے دل میں اللہ تعالیٰ مضامین القا کرتے ہیں. اب جب یہ عاجز مطالعہ کر رہا تھا نا، تو اس وقت یہ سمجھ بھی نہیں آ رہا تھا کہ پڑھنا کیسے ہے اس کو، میں نے فارسی تو نہیں آتی ساج اس کو. ٹھیک ہے، تو پڑھنا ہی نہیں آ رہا تھا. اب اس وقت آپ بیٹھی ہیں ماشاء اللہ 19 طالبات، تو نہ صرف پڑھنے کی توفیق اللہ نے دے دی بلکہ معنی بھی سمجھا دی. ٹھیک ہے، تو سننے والے کی طلب ہوتی ہے. آپ ایسے تو نہیں اس وقت صبح کے وقت آ کر کے بیٹھے ہوئے ہوتے ہیں، کچھ طلب الحمدللہ اللہ تعالیٰ نے دی ہے، اس کے اوپر اللہ کا شکر بھی ادا کرنا چاہیے. تو بہرحال اب دیکھیں یہ جو سائنٹسٹ ہیں، آپ یہ دیکھ لیں نیشنل جیوگرافک کی ویڈیوز دیکھ لیں، ان کی کتابیں پڑھ لیں، تو انہوں نے کس کس یعنی ڈیٹیل میں جا کر کے جو جانور موجود ہیں، جو برڈز موجود ہیں، جو انسیکٹس ہیں، پھر اینٹس ہیں، رائٹ، یہ یعنی چونٹیوں کے جو گھر ہیں ان کے اندر کی جو تفصیلات ہیں، انہوں نے مائکروسکوپک کیمراز وہاں پہ چھوڑ کر کے وہ ساری کی ساری یہ تفصیلات باہر لے کر کے آئے ہوئے ہیں، اور اس کے اوپر کتابیں اور ویڈیوز بنائی ہوئی ہیں. ٹھیک ہے، تو ये देखते नहीं है कि ये सारी चीजें कि क्या कैसी हिकमत के साथ एक एक चीज के अंदर कितना जबरदस्त निजाम है। ठीक है, ये तो देखते भी हैं, ये तो रिसर्च भी कर रहे हैं, लेकिन मकसद से अभी भी गाफिल, अभी भी मकसद से गाफिल। ठीक है, अभी भी ईमान नहीं लेकर के आते, अभी भी अल्लाह ताला की तौहीद को नहीं मानते, है ना, अभी भी जो है ना वो अल्लाह की मारफत तक नहीं कि मैं भी पहुंचूं कि भाई ये क्यों बनाया गया है, ये सब क्या है, मैं यहाँ क्या कर रहा हूं, है ना। ये इतनी बड़ी हिकमतें अल्लाह ताला ने अपनी इस मखलूक के अंदर कैसे रखी हैं भाई। अगर ये सोच रहे होते, अगर ये अपनी ख्वाहिशात से बाहर निकलने की कोशिश करते ना, तो इन साइंसदानों से, इन एस्ट्रोनोमर्स से, इन 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 इन, इन रिसर्चर्स से तो पहले ईमान लाने वाला और कोई भी ना होता, कोई भी ना होता इनसे पहले ईमान लाने वाला ना, जो कि समंदर की गहराइयों में जाकर के अल्लाह ताला की मखलूक में स्टडी कर रहे हैं ना, लेकिन नहीं लेकर के आ रहे ना ईमान। ठीक है, सवाए चंद एक के जो ईमान लेकर के आ गए, फिर उन्होंने माशाल्लाह बड़े मशहूर भी हुए फिर मुसलमानों में, और उन्होंने किताबें भी बड़ी सारी इस इन टॉपिक्स के ऊपर लिखी, लेकिन बहुत थोड़े से लोग हैं। लेकिन वजह क्या बनती है कि ये अपनी ख्वाहिशात को नहीं छोड़ना चाहते, और ये गौर व फिक्र अल्लाह की ज़ात में गौर व फिक्र, अल्लाह ताला की यानी कि मारिफत में गौर व फिक्र नहीं करते। ठीक है, और इंसानों को किसी काबिल नहीं सकते। एक और भी वजह ये बनती है, बल्कि असल वजह यही बनती है कि ये अल्लाह ताला की तख्लीक को देख रहे होते हैं, लेकिन ये तकब्बुर में इतना आगे बढ़े हुए होते हैं कि ये किसी इंसान को जो कि इन जैसी रिसर्च में नहीं है, जो इन जैसा साइंसदान नहीं है, ये इंसानों को जो है ना वो किसी काबिल नहीं समझते। ठीक है, वरना ये इंसानों से जाकर के पूछते और फिर उनको दीन इस्लाम की हिदायत मिल जाती। अब देखें, मुसलमान जो हैं, जो कि परहेजगार मुत्तकी और अल्लाह ताला के मुकर्रब जो हैं मुसलमान, आज भी मौजूद हैं, वो तो साइंस के अंदर नहीं है ना, वो तो इस किस्म की जो है वो दरिया की गहराई में और आसमान की बुलंदी में और ऐसी रिसर्च में तो आपको कोई साइंसदान मिले, कोई मुसलमान मिले, जो मिलेगा भी वो भी एथियस्ट ही हुआ होगा। राइट, जो मुसलमान इस तरह से गए हैं उनमें से भी अक्सर जो है उनका कोई दीन ईमान बाकी नहीं बचा होता। ठीक है, तो भाई जो दीन ईमान वाले लोग हैं तो वो तो साइंसदान नहीं है ना, वो तो यानी वही मदरसे के अंदर मौलवी साहब हैं या कोई नेक मुत्तकी परहेजगार, वो अपने अपने घर वालों के अंदर जिंदगी गुजार रहे हैं। ठीक है, वो अपने घर वालों के हुकूक अदा कर रहे हैं, अपनी बीवी के हुकूक अदा कर रहे हैं, अपने बच्चों के हुकूक अदा कर रहे हैं, अपने परवरदिगार के हुकूक अदा कर रहे हैं। ठीक है ना, वो तो नहीं जंगलों के अंदर जा जा करके जो है वो शेर के पीछे भाग रहे हैं, तो वो चूटी के पीछे भाग रहे हैं, तो दरिया के किसी चिड़िया के पीछे भाग रहे हैं। राइट, तो ये जो चिड़िया के पीछे भागने वाले लोग होते हैं ना, इनको अल्लाह की हकीकत समझने के लिए उनके पास जाना पड़ेगा जो कि इन रिसर्चर्स के अंदर नहीं है। ठीक है, और ये वहां नहीं जाना चाहते। ठीक है, जो जाना चाहते हैं, जो जाते हैं, फिर उनको दीन मिल जाता है, उनको हकीकत मिल जाती है कि इस दुनिया में यानी ये सारी चीजें जो है ना, तो इनका मकसद क्या है, क्यों अल्लाह ताला ने ये सब कुछ बनाया ना। चले, लौ अरदना अन नत्तखिज़ा लहवन लत्तखज़नाहु मिन लदुन्ना इन कुन्ना फाइलीन, यानी अगर हम कोई मशगला बतौर खेल के बनाना ही चाहते और हमें ये काम करना ही होता तो हमें इसकी क्या ज़रूरत थी कि ज़मीन व आसमान वगैरह पैदा करें, ये काम अपने पास की चीज़ों से भी हो सकता था। ठीक है, इसके ऊपर तो काफ़ी बात हो चुकी है, पीछे ना आला चीज़ों से हो सकता था, इन अदना चीज़ों से। अरबी ज़ुबान में हर्फ लव फर्जी चीज़ों के लिए बोला जाता है, फर्जी। ठीक है, यानी आप किसी चीज़ को कॉन्कॉर्ड कर लें, आप इमेजिन कर लें किसी चीज़ को ना, तो उसके लिए लव का लव बोला जाता है, जिसका कोई वजूद ना हो उन चीज़ों के लिए। इस जगह भी इसी हर्फ से ये मज़मून बयान हुआ है कि जो अहमक इन तमाम उलूवियात और सिफलियात, उलूवियात का मतलब ज़रा 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 ऊंचाई वाली चीज़ें, और सिफलियात जो सिफली चीज़ें होती हैं यानी नीची चीज़ें, आसमानी और ज़मीनी मखलूक़ात और मसनूआत अजीबा को लहव व लाब समझते हैं, क्या वो इतनी भी अकल नहीं रखते कि इतने बड़े बड़े काम लहव व लाब के लिए नहीं हुआ करते, ये काम जिसको करना हो वो यूं नहीं किया करता, اس میں اشارہ اس طرف ہے کہ لہو و لعب کا کوئی کام بھی حق تعالیٰ کی عظمت شان تو بہت بلند ہے، کسی اچھے معقول آدمی سے بھی متصور نہیں۔ جیسے کہ ترجمے کے اندر ہم بات کر چکے ہیں کہ ہم اپنے بھی جب بزرگوں کو دیکھتے ہیں جو حکمت والے ہوتے ہیں، تدبر والے ہوتے ہیں، وہ بے وقوفی کے کام نہیں کر رہے ہوتے۔ تو جنہوں نے یعنی جس نے حکمت کو یعنی دنیا میں حکمت کو پیدا کیا ہے، جس نے حکمت ادا کری ہے، وہ کیسے جو ہے وہ فضول کے کام کر سکتا ہے۔ لحظ کے اصلی اور معروف معنی بیکاری کے مشغلے کے ہیں، ٹھیک ہے، جیسے پیچھے بات ہوئی کہ جیسے براؤزنگ کر رہے ہیں بس بغیر کسی مقصد کے، ٹھیک ہے، تو اس کے لیے لحف کا لفظ استعمال ہوتا ہے۔ اسی کے مطابق مذکورہ تفسیر کی گئی ہے۔ بعض حضرات مفسرین نے فرمایا کہ لفظ لحف کبھی بیوی کے لیے اور اولاد کے لیے بھی بولا جاتا ہے، اور یہاں یہ مراد لی جائے تو مطلب آیت کا یہود و نصارہ پر رد کرنا ہوگا، جو حضرت مسیح یا عزیر علیہ السلام کو اللہ کا بیٹا کہتے ہیں۔ اگر ہمیں اولاد ہی بنانی ہوتی تو انسان مخلوق کو کیوں بناتے، اپنے پاس کی مخلوق میں سے بنا لیتے، انسان مخلوق کو کیوں بناتے، اپنے پاس کی مخلوق میں سے بنا لیتے، ٹھیک ہے۔ واللہ عالم، یعنی عربی زبان کے اندر نا لفظ لہو جو ہے وہ ایک تو وہ معنی ہو گیا نا کہ جی بیکار کی چیز، لیکن اب بیکار کی چیز کا مطلب یہ نہیں ہے کہ جی بیوی اور بچے جو ہیں وہ بیکار کی چیز ہیں، بیکار کی چیز تو نہیں ہے بھائی، اللہ تعالیٰ کی بہت بڑی نعمت ہے، اللہ تعالیٰ کی بہت بڑی یعنی بیوی اور اولاد جو ہوتے ہیں، تو وہ ایک ڈفرینٹ معنی ہے، یہ ایک ڈفرینٹ معنی ہے، ٹھیک ہے۔ تو یہ جو لفظ اگر بیوی اور اولاد کے حساب سے اگر دیکھ کر کے اس کی تفسیر کی جائے نا اس آیت کی، تو وہ تفسیر یہ بنے گی کہ ہم نے جو ہے وہ یعنی انسان کو بیوی بنا لینا، جیسے نعوذ باللہ عیسائی کہتے ہیں کہ مریم علیہ السلام کو اللہ تعالیٰ نے بیوی بنا لیا، یا کچھ مشرکین جو ہیں وہ کہتے تھے کہ اللہ تعالیٰ نے کسی جن سے شادی کری، جنیا سے، ٹھیک ہے، نعوذ باللہ، ٹھیک ہے۔ تو بھائی یہ ان مخلوقات سے کو ہم کیوں بناتے بیوی اور بیٹا، ٹھیک ہے، اپنے برابر کی کسی مخلوق سے بناتے جو ہے ہی نہیں، رائٹ، یہ نہیں کہ بنا لیتے، ہوتی ہے اور ہم بنا لیتے اس وجہ سے، نہیں ہے ہی نہیں ایسی کوئی چیز جو کہ اللہ تعالیٰ کے برابر، اللہ تعالیٰ کی شان کے مطابق، ٹھیک ہے۔ بل نقذف بالحق علی الباطل فیدمغه فاذا ہوا زاہق، تو نقذف کا لفظ جو ہے وہ قذفہ، اس کا جیرنڈ قذفہ ہے، روٹ ورڈ قذفہ، تو اس کے معنی لغوی معنی پھینکنے اور پھینک مارنے کے ہیں، اور یدمغو کے معنی دماغ پر ضرب لگانے کے، اور زاہق کے معنی جانے والا اور بے نام و نشان ہو جانے والا، یعنی ایسا گیا کہ اس کا نام و نشان ہی ختم ہو گیا، ٹھیک ہے، تو اس کے لیے زاہق کا لفظ استعمال کرتے ہیں۔ مطلب آیت کا یہ ہے کہ زمین و آسمان کی عجیب و غریب کائنات ہم نے کھیل کے لیے نہیں بلکہ بڑی حکمتوں پر مبنی کر کے بنائی ہیں، ان میں سے ایک یہ بھی ہے کہ اس کے ذریعے حق و باطل کا امتیاز ہوتا ہے، مصنوعات قدرت کا مشاہدہ انسان کو حق کی طرف ایسی رہبری کرتا ہے کہ باطل اس کے سامنے ٹھہر نہیں سکتا۔ اسی مضمون کی تعبیر اس طرح کی گئی ہے کہ حق کو باطل کے اوپر پھینک مارا جاتا ہے، جس سے باطل کا دماغ بھیجا نکل جاتا ہے اور وہ بے نام و نشان ہو کر رہ جاتا ہے، ٹھیک ہے۔ اب اس کا مطلب کیا ہے کہ جا الحق وزحق الباطل ان الباطل کان زہوقا، ہے نا، یہ یہی مفہوم بنتا ہے کہ حق آ گیا تو باطل جو ہے وہ رخصت ہو گیا، اور باطل تو ہے ہی رخصت ہو جانے والا، تو کیا مطلب، نبی علیہ السلام دنیا میں آئے، آپ صلی اللہ علیہ وسلم سے زیادہ حق لانے والا کون ہوگا، تو نبی علیہ السلام دنیا میں آئے تو کیا اس کے بعد سے باطل رخصت ہو گیا، کفر و شرک جو ہے وہ دنیا سے مٹ گیا، نہیں مٹا بھائی، کہاں سے مٹ گیا، مکہ مکرمہ سے کفر و شرک جو ہے وہ فتح مکہ کے وقت ختم ہو گیا، ٹھیک ہے، پھر اس کے بعد سرزمین عرب سے جو ہے وہ کفر و شرک جو ہے وہ ختم ہو گیا، کافی حد تک 95% ہو گیا، 90% ہو گیا، 98% ہو گیا، جتنا بھی ہو گیا، ٹھیک ہے، لیکن میجورٹی ختم ہو گئی، ٹھیک ہے۔ انڈیا سے کفر ختم ہو گیا کیا؟ انڈیا سے تو کفر ختم نہیں ہوا، وہاں پر تو وہی بتوں کی پرستش، फारस के अंदर भी बुतों की परस्तिश, यूरोप के अंदर तो यानी इंडिया और यूरोप के अंदर तो आज तक वही मामला है, अफ्रीका के अंदर भी इसी तरह से बहुत बहुत सारे काफिर मौजूद हैं, राइट। तो जा अल हक व ज़हक अल बातिल, दुनिया से बातिल ख़त्म हो गया नबी अलैहिस्सलाम के आने के बाद, ऐसा तो नहीं हुआ, राइट। किसी नबी के आने के बाद दुनिया से यानी 100% बातिल तो कभी भी ख़त्म नहीं हुआ ना, और ये बातिल तो रहेगा दुनिया के अंदर हमेशा रहेगा, ठीक है। तो फिर इसका मतलब क्या है कि बात हक जो है वो बातिल का भेजा निकाल देता है और बातिल जो है वो गायब हो जाता है? तो भाई हमारे हमें तो नजर नहीं आ रहा बातिल गायब होता हो कहीं भी, तो फिर कब क्या मतलब है इसका? कोई अगर आप में से कोशिश करें, बैटरी खत्म हो रही है तो फोन से फिर ज्वाइन करता हूँ, तो मेरे लैपटॉप की बैटरी ऐसे बंद होने वाली है, थोड़े से डिस्क अच्छा थोड़े से मिनट तो है, तो अगर आप सोच करके जवाब लिखें जब तक यार फोन से कनेक्ट करता है। जी किसी के जहन में कोई जवाब आया इसका? दुनिया से तो बातिल जाता हुआ हमें नजर नहीं आता, तो फिर यहां पर किसकी बात हो रही है? आसान सा जवाब है, कोई इतना भी कॉम्प्लिकेटेड नहीं। देखें ये आफाकी तौर पर नहीं है, ठीक है, कि दुनिया में हक आया और दुनिया से बातिल चला गया, बल्कि ये अनफुसी बात हो रही है, अनफुसी यानी इनफिरादी दर्जे की बात हो रही है, इनफिरादी लेवल पर, इंडिविजुअल के लेवल के ऊपर, ठीक है, कि जब किसी की जिंदगी के अंदर हक आ जाता है ना, जब किसी की जिंदगी में हक आ जाता है, जब उसको अल्लाह की मारिफत मिल जाती है, अपने नफ्स की मारिफत मिल जाती है, राइट, दुनिया की मारिफत मिल जाती है, दुनिया की हकीकत उसके सामने खुल जाती है और अल्लाह ताला की हकीकत से वो आशना हो जाता है, अपनी हकीकत से कि मैं क्या हूं, मैं क्या कितनी मैं यानी बेवकत किस्म की चीज हूं, जब ये हकीकतें किसी के सामने खुल जाती हैं तो अब उसके दिलो दिमाग से बातिल रुखसत हो जाता है, उसके दिलो दिमाग से बातिल रुखसत हो जाता है। जैसे इसकी मिसाल ऐसे ही है कि जैसे आप किसी कमरे में आए और उस कमरे के अंदर अंधेरा है, तो अब आपको कुछ समझ में नहीं आ रहा, कुछ नजर नहीं आ रहा, है ना, बिल्कुल आप घटा टोप अंधेरे में हैं, अब कुछ नजर नहीं आ रहा ना, लेकिन जब लाइट जल गई, जब लाइट जल गई तो क्या अभी भी आपको कुछ नजर नहीं आएगा? अभी भी आप कहेंगे कि हाँ भी मुझे सामने जो 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 सोफा पड़ा हुआ है वो नजर नहीं आ रहा, या सामने जो है जो बिस्तर पड़ा हुआ है वो नजर नहीं आ रहा, या ये जो चीज पड़ी हुई है नजर नहीं आ रही, वो चीज नजर नहीं आ रही है? भाई जब लाइट जल गई तब तो अंधेरा रुखसत हो गया ना, अंधेरा खत्म हो गया ना, तो बातिल की मिसाल अंधेरे जैसी है और हक की मिसाल रोशनी जैसी है। जब किसी की जिंदगी में अल्लाह की मारिफत की रोशनी आ जाती है ना, अब बातिल का अंधेरा उसकी जिंदगी से रुखसत हो जाता है, ठीक है। तो ये है मुराद, जब नबी अलैहिस्सलाम दुनिया में हक लेकर के आए, जिन लोगों ने उस हक को कबूल कर लिया अब उनके लिए बातिल रुखसत हो गया, और जिन्होंने कबूल नहीं किया
ان کے لیے باطل کوئی رخصت نہیں ہوا, وہ ابھی بھی باطل کے اندر ہی رہے, ہے نا؟ اب بات کلیئر ہے؟ کسی کو کوئی اشکال اس کے اوپر؟ ٹھیک ہے, آگے چلیں.
وَمَنْ عِنْدَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ.
اچھا نہیں, یہ پورا ہم نے پڑھا نہیں نا, کہ ظاہر کے معنی جانے والا اور بے نام و نشان ہو جانے والا. مطلب آیت کا یہ ہے کہ زمین و آسمان کے عجیب و غریب کائنات ہم نے کھیل کیے نہیں, بلکہ بڑی حکمت و فرم اپنی کر کے. ہاں یہ ہو گیا. اچھا ٹھیک ہے, تو ساری دنیا کو دیکھنا کہ جی اتنا کفر ہے, اتنا گناہ ہے, اتنا یہ ہے, اتنا وہ ہے, کیسے ہوگا کام, کیسے ہوگا کام, بھائی آپ کو پوری دنیا کی فکر کرنے کی ضرورت نہیں ہے. ہاں, پوری دنیا کے لیے خیر خواہی کا جذبہ ہونا اور ان کی فکر کرنا کہ وہ جہنم میں چلے جائیں گے تو ان کو جہنم سے بچانے کے لیے مجھے کچھ تدبیر کرنی چاہیے, یہ فکر ضرور کرنی ہے. لیکن یہ نہیں کہ جی چونکہ ساری دنیا گناہ میں ہے تو اس کا مطلب یہ ہے کہ میں بھی گناہ میں رہوں, میں بھی جو ہے وہ اب کچھ نہیں کر سکتا. نہیں, آپ کی زندگی میں روشنی آ گئی, آپ کو معرفت نصیب ہو گئی تو آپ کا کام بن گیا. ٹھیک ہے نا, چاہے ساری دنیا جو ہے وہ اندھیرے میں رہے لیکن اس سے آپ کے اوپر فرق نہیں پڑتا, آپ روشنی میں آ گئے, آپ کا کام ہو گیا. ٹھیک ہے, اب دوسروں کو روشنی میں لانے کی فکر کریں. صحیح ہے, مایوسی کی کوئی گنجائش نہیں ہے کہ جی اتنا گناہ بڑھ گیا ہے تو جی اب میں کیا کر سکتی ہوں. نہیں, آپ سب کچھ کر سکتے ہیں. وَمَنْ عِنْدَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ, یعنی ہمارے جو بندے ہمارے پاس ہیں, مراد اس سے فرشتے ہیں, جو ہر وقت ہماری عبادت میں بغیر کسی وقفے کے ہمیشہ مشغول رہتے ہیں. اگر تم ہماری عبادت نہ کرو تو ہماری خدائی میں کوئی فرق نہیں آتا. ٹھیک ہے, انسان چونکہ دوسروں کو بھی اپنے حال پر قیاس کرنے کا عادی اور خوگر ہوتا ہے, اس کو دائمی عبادت سے دو چیزیں معنی ہو سکتی ہیں. ایک تو یہ, یعنی جیسے بھی پیچھے بھی بات ہوئی تھی نا, دوسروں کو اپنے اوپر قیاس, اپنے حال پر قیاس کرنا. ٹھیک ہے, تو جیسے پیچھے یعنی آج کی کلاس کے ابتدا میں کہ جی جو غافل لوگ ہوتے ہیں تو وہ چونکہ اپنی زندگی غفلت میں گزار رہے ہوتے ہیں اور بغیر کسی مقصد کے نا ایسی بس ٹائم پاس کر رہے ہوتے ہیں, تو اپنے اوپر اللہ کو بھی قیاس کر لیا کہ نعوذ باللہ اللہ بھی جو ہے وہ بغیر کسی مقصد کے ہی جو ہے وہ سارے کام کرے چلے جا رہے ہیں, ہے نا؟ بالکل اسی طریقے سے انسان اپنے اوپر دوسروں کو بھی دوسرے انسانوں کا بھی قیاس کرتا ہے. ٹھیک ہے, کیا وہ یا جس بھی اکثر وہ عربی کا مقولہ استعمال کرتا ہے کہ کیا ہے, یقی الام ہے وہ المرء یقیس علی نفسہ, کہ بندہ اپنے نفس پر دوسروں کو بھی قیاس کرتا ہے. ٹھیک ہے, تو اب یہ اس کی بڑی تشریح ہے ویسے, ادر وائز بڑا کنفیوزنگ قسم کا یہ مقولہ ہے, لیکن ایک عام طبیعت یہ ہے کہ دوسروں کو اپنے اوپر اپنے حال پر قیاس کرنے کا انسان عادی اور خوگر ہوتا ہے. تو اس کو دائمی عبادت سے دو چیزیں معنی ہو سکتی ہیں. ایک تو یہ کہ وہ کسی کی عبادت کرنے کو اپنے درجے اور مقام کے خلاف سمجھے, اس لیے عبادت کے پاس ہی نہ جائے. دوسرے یہ کہ عبادت تو کرنا چاہتا ہے مگر دائمی مسلسل اس لیے نہیں کر سکتا کہ بمقتضائے بشریت وہ تھوڑا کام کر کے تھک جاتا ہے, اس کو آرام کرنے اور سونے کی ضرورت پیش آتی ہے. اس لیے آخر آیت میں فرشتوں سے ان دونوں موانع کی نفی کر دی گئی کہ وہ نہ تو ہماری عبادت سے استکبار کرتے ہیں کہ اس کو اپنی شان کے خلاف جانے, اور نہ عبادت کرنے سے کسی وقت تھکتے ہیں. اسی مضمون کی تکمیل بات کی آیت میں اس طرح فرمائی, یسبحون اللیل والنہار لا یفترون, یعنی فرشتے رات دن تسبیح کرتے رہتے ہیں, کسی وقت سست بھی نہیں ہوتے. عبداللہ بن حارث کہتے ہیں کہ میں نے کعب احبار سے پوچھا کہ کیا فرشتوں کو تسبیح کرنے کے سوا اور کوئی کام نہیں, اگر ہے تو پھر دوسرے کاموں کے ساتھ ہر وقت کی تسبیح کیسے جاری رہتی ہے؟ تو کعب نے فرمایا کہ اے میرے بھتیجے, کیا تمہارا کوئی کام اور مشغلہ تمہیں سانس لینے سے روکتا ہے اور کام کرنے میں مخل و مانع ہوتا ہے؟ حقیقت یہی ہے کہ تسبیح فرشتوں کے لیے ایسی ہے جیسے ہمارا سانس یا آنکھ جھپکنا, کہ یہ دونوں چیزیں ہر وقت ہر حال میں جاری رہتی ہیں اور کسی کام میں مانع اور مخل نہیں ہوتی. ठीक है, तो यहाँ पर जो तशरी है वो यानी जो जो गैर इशारी तशरी, ठीक है, जो कि यानी स्ट्रेट फॉरवर्ड कि जी ये फरिश्तों के बारे में बात हो रही है और वो जो फरिश्ते होते हैं वो ना थकते हैं और ना यानी जो है वो तकबर करते हैं, तो ये 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 काफिरों से खिताब करके बता रहे हैं कि भाई तुम जो समझते हो ना कि जी यानी जिस तरह तुम इबादत नहीं करते तो अल्लाह ताला की कोई भी इबादत नहीं करता होगा, नहीं ऐसा नहीं है, तुम्हारी इबादत करना ना करना जो है ना वो तुम्हारे साथ है, हमारे बहुत ऐसे बंदे हैं जो कि हमारी इबादत करते रहते हैं और थकते ही नहीं है हमारी इबादत से, और वो जो है हमारे फरिश्ते हैं, ठीक है। अब जो हमने आपको एक तफसीर इशारी बयान करी थी तो वो एक अलग चीज है, वो यानी कामिल ईमान वाले बंदों की बात करी थी कि जो वैसे लोग होते हैं अल्लाह की मोहब्बत के अंदर, तो वो भी तकब्बुर नहीं करते अल्लाह ताला की इबादत से और वो भी थकते नहीं हैं, वो हर लम्हे अल्लाह ताला की इबादत में ही गुजारते हैं, उनका हर काम अल्लाह ताला की इबादत ही होता है, ठीक है। चलें, टाइम भी हो चुका है ख़त्म, तो अगर किसी को सवाल नहीं है तो हम यहाँ पर रोकते हैं, बाकी यहीं से पढ़ना शुरू करेंगे अगली क्लास के अंदर इंशाल्लाह, ठीक है जी। कोई सवाल नहीं है मतलब آخر دعوانا أن الحمد لله رب العالمين السلام عليكم ورحمة الله وبركاته